آمين يا رب العالمين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. الحمد لله. میری آواز آ رہی ہے سب کو؟ جی الحمد للہ. انشاءاللہ شروع کرتے ہیں. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی رب زدنا علما اللہم صلی علی محمد وعلی محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك مجيد. آمين يا رب العالمين. نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله ہمارا کتاب الطہارہ جو شروع ہوئی بھی ہے، بہت امپورٹنٹ چیپٹر ہے یہ لؤلؤ والمرجان کا، اس لحاظ سے کہ طہارت ہمارے ایمان کا نفس حصہ ہے. یعنی طہارت کے بغیر ہماری عبادات ممکن ہی نہیں ہے، اور جو ایمان کا حصہ ہو تو پھر آپ سوچ لیں کہ کتنی زیادہ اس کی تاکید ہے. اور اس میں ہمارے عام روزمرہ زندگی سے متعلق اتنے سارے مسئلے مسائل ہیں جو اس میں ڈسکس ہوئے ہیں، تو اس لیے ہمیں بہت اچھے طریقے سے اس کو سمجھنا ہے. اور کوئی بھی بات اگر سمجھ میں نہ آئے تو آپ ضرور مجھے ای میل کر سکتے ہیں اپنے کوسچنز کے ساتھ، کہ یہاں پہ اکثر بہت زیادہ ٹائم نہیں ہوتا. تو اور اگر آخر میں استاذ نے آپ کو کوئی ٹائم دیا ہو سوال جواب کا، تو اس میں آپ ورنہ سوال جواب ضرور پوچھیں. انشاءاللہ تعالی تھوڑا سا جو مقبول حدیث کی اقسام تھی اس کے بارے میں. اچھا، لو ہے وائس؟ جی اب صحیح ہے؟ اب سپیکر اگر آن کر لیں میرے خیال میں. جی وہ دیکھ لیں اگر سپیکر آن کر کے. جی تو کچھ سوال آئے تھے، انشاءاللہ تعالی میں ان کا بھی جواب دے دوں گی. اور ہماری ایک اسٹوڈنٹ سسٹر انیلا نے یہ والنٹیئر کیا ہے آپ لوگوں کے لیے کہ وہ انشاءاللہ اگر کوئی ان کے ساتھ ریویو کرنا چاہے تو صبح میں اسی نمبر پہ ریویو کر سکتے ہیں. آپ لوگوں کے لیے کمپلسری نہیں ہے، لیکن میں نے جیسے آپ کو کہا تھا کہ اگر آپ گروپس بنا کے اس میں گروپ اسٹڈی کریں تو آپ کو فائدہ ہوگا، تو انشاءاللہ اس لحاظ سے اگر آپ لوگ سمجھتے ہیں کہ آپ کو گروپ اسٹڈی کی ضرورت ہے، کوئی چیز نہیں سمجھ آتی، تو پھر انشاءاللہ آپ سسٹر انیلا کے ساتھ ڈسکشن میں حصہ لے سکتے ہیں انشاءاللہ. جی یہاں پہ وقت ٹائم لکھتے ہیں انشاءاللہ. یہ کچھ سوال تھے، ایک تو یہ تھا سوال کہ احاد، ایک تو متواتر ہے نا اور ایک احاد ہوتی ہے، تو احاد کوئی حدیث کب بنتی ہے؟ یعنی جب وہ ہم نے پڑھا تھا کہ جب وہ تواتر کے لیول کو نہیں پہنچتی، جو متواتر نہیں ہے وہ احاد ہے. تو اب اس کے اندر کتنے راوی ہونے چاہیے جس سے کہ وہ یعنی متواتر کے لیول پہ نہیں پہنچے گی؟ تو متواتر میں تو آپ کو پتا ہے نا کم از کم 10 راوی تو ہوتے ہی ہیں. 10 راوی سے 10 یا 10 سے زیادہ ہوں گے تو وہ متواتر ہوگی، اور 10 سے کم ہوں گے تو ظاہر ہے احاد میں آ گئی. وہ ٹھیک ہے، تو حد 10 راویوں کی ہے. ٹھیک، پھر شاذ حدیث کے بارے میں ایک سوال آیا تھا کہ شاذ حدیث میں کیا ہوتا ہے نا، تو اس میں یہ ہوتا ہے کہ قابل اعتماد جو راوی ہے وہ کسی اپنے سے زیادہ قابل اعتماد راوی کی بات کے الٹ کر رہا ہے، تو اس کو کہہ دیتے ہیں شاذ حدیث. یا پھر اس کے برابر کا بھی ہے اگر ثقہ راوی، جس کو ثقہ کہتے ہیں، قابل اعتماد کہتے ہیں، ثقہ راوی اگر اس کے ساتھ کا بھی ہے، برابر کا بھی ہے، لیکن ایک سے زیادہ ہے، تو پھر بھی وہ شاذ ہو جاتی ہے. ٹھیک ہے، اس کو ضعیف نہیں کہتے، شاذ کہتے ہیں. صحیح ہے نا؟ اچھا، اب یہ جو حسن لی جاتی ہی، صحیح لی جاتی ہی، ان میں کافی زیادہ آپ لوگوں کی کنفیوژنز اور وہ چل رہی تھیں. ایک دفعہ میں اور آپ لوگوں کے سامنے اس چیز کو رکھ دینا چاہتی ہوں، اس کے بعد میں آپ لوگوں سے سوال کروں گی انشاءاللہ تعالی، کہ حسن لی ذاتی ہی جو ہے نا وہ حدیث ہی حسن درجے کی ہے، یہ یاد رکھے. اور اس میں ایک راوی کی یادداشت، جیسے میں نے آپ کو کہا تھا، خفیف و ضبط ہو سکتا ہے، ایک راوی اس کی یادداشت سر کم ہو سکتی ہے. جبکہ حسن لی غیری ہی میں کیا ہے، یعنی غیر سے آپ یاد رکھیں نا، حسن لی ذاتی ہی میں دیکھیں کیا تھا، صحیح لی ذاتی ہی سے صرف ایک چیز کم تھی، باقی ساری اس کی شرائط وہی ہیں جو صحیح لی ذاتی ہی کی ہیں. صرف ایک چیز کم تھی کہ ایک راوی کا حافظہ تھوڑا سا کمزور ہو گیا، ऐसा नहीं कि वो बिल्कुल कुछ गलत कह रहा है, पूरे के पूरे जुमले भूल रहा है, कभी कुछ कह रहा है कभी कुछ कह रहा है, ये नहीं है, खफीफ जब्त है। और खफीफ जब्त का मैंने आपको लास्ट टाइम बताया था, ठीक है। अब हसन भी गैरी ही में क्या है, हदीस ही ज़ईफ है, हदीस ही ज़ईफ है, लेकिन याद रखिएगा उसका ज़ौफ ऐसा नहीं है कि इतना हाई लेवल का ज़ौफ हो कि वो मौजू हदीस हो गई हो, ऐसा नहीं है, ठीक है, ये याद रखिएगा। मतलब ज़ौफ है ना, थोड़ा सा ज़ौफ है, मतलब है कि कोई रावी सैयुल हिफ्स भी हो सकता है, कोई रावी मजहूल हो सकता है, मगर अगर ऐसी तीन चार रिवायात मिल जाती हैं तो फिर वो हसन ली गैरी ही बन जाती है, वो भी ज़ईफ ही हैं लेकिन वो मिल गई हैं तो फिर हसन ली गैरी ही बनती है। हसन ली जाती ही ऑलरेडी इटसेल्फ मकबूल हदीस है, हसन दर्जे की हदीस है, उसको कोई और नहीं चाहिए, हसन ली जाती ही में वो इटसेल्फ सही है, बस एक रावी का यादाश्त कमजोर है, इसको कबूल किया जाएगा, मगर हसन ली गैरी ही में अगर ये अकेली सिर्फ हदीस होती ना तो ये ज़ईफ हदीस थी, इसको कबूल नहीं किया जाएगा, मगर जब तीन चार मिल गई तो तब वो हसन ली गैरी ही बनी, ये बात समझ आ गई। और सही ली गैरी ही तब बनती है जब मसलन दो तीन हसन ली जाती ही आ जाए तो वो सही के दर्जे, याद रखिए वो वाली हदीस सबसे स्ट्रॉन्ग है जो सही के दर्जे पे आती है, ठीक है, तो चाहे वो सही ली जाती ही है या सही ली गैरी ही है, लेकिन वो सही के दर्जे, हसन थोड़ी सी उससे जरा कम दर्जे की कह सकते हैं, ठीक है। तो अकेले अगर हमें पूछा जाएगा अकेले कौन सी रिवायत को मानेंगे, अच्छा मैं आपसे ही अब सवाल करती हूँ, मुझे थोड़ा सा पता चले ना कि आप लोगों को समझ आ रही है कि नहीं आ रही ना। अच्छा पहले यहाँ पे अगर पैरल टॉक पे कोई कुछ क्वेश्चन है इस बारे में जो मैंने अभी तक बात की है उसका कोई क्वेश्चन है तो आप पूछ सकते हैं, अदरवाइज फिर मैं आप लोगों से पूछूंगी। वन टाइप कर दें कि सही ली गैरी ही को दोबारा बता दूं, सही ली गैरी जब हसन ली जाती ही में, देखिए एक रावी की याददाश्त कम थी ना, तो जब ऐसी हसन ली जाती ही एक दो तीन आ गई हैं, कहीं और से आ गई हैं, मैंने आपको बताया था गैर से आप याद रखें, तो उस जैसी ही हसन ली जाती ही जैसी ही और भी आ गई, यानी वो भी हसन ली जाती ही है, वो दो तीन मिल गई हैं, तो फिर और सनदों से आने की वजह से वो सही ली गैरी ही बन गई। जो अब जरा सा शक था ना कि शायद रावी की यादाश्त कमजोर है, हो सकता है कि रावी ने यहाँ पे गलती कर दी, वो शक निकल गया बस आपका, ठीक है, तो वो सही ली गैरी ही बन गई, यानी वो उसका स्केल ऊपर चला गया। ओके समझ आ गई है या नहीं अभी भी? ओके ठीक इंशाल्लाह। शैतान रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। अच्छा जी मैं अब सवाल पहले आप लोगों से पूछती हूँ। अच्छा मरियम अतर आप बताइए कि अगर हसन ली गैरी ही में और कोई रावी नहीं आता तो फिर क्या उसको, यानी और कोई हदीस नहीं आती जो और ज़ईफ हदीस है दूसरी रिवायात से नहीं आती, तो क्या इस हदीस को लिया जाएगा? वालेकुम
अस्सलाम।
शाबाश, बिल्कुल सही है अल्हम्दुलिल्लाह। यानी वो अगर ये खुद तो ज़ईफ हदीस है ना, अगर इसके साथ इसको सपोर्ट करने के लिए कोई और ज़ईफ हदीस दूसरी रिवायात से नहीं आ रही तो फिर तो ये ज़ईफ हदीस है, फिर तो इसको नहीं लिया जाएगा, लेकिन जब और आ गई है तो फिर ये हसन ली गैरी ही बन गई। अच्छा जी यास्मीन इकबाल आप बताएंगी कि इसका ज़ौफ किस दर्जे का होगा, हसन ली गैरी में हदीस का ज़ौफ किस दर्जे का? वो तो सही है,
और अगर
नहीं हसन ली गैरी ही की जो हदीस है वो तो ज़ईफ है ना, लेकिन वो उसका ज़ौफ किस दर्जे
का? अगर रावी वहां से अगर रावी नहीं मिलता तो वो ज़ईफ हदीस है।
हाँ जी सही है,
बाहर से हमें कोई सपोर्ट मिल जाता
है, बिल्कुल 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 सही। मेरा सवाल ये है कि इसका ज़ौफ किस दर्जे का है? अच्छा मैं
इसके नीचे होगा सही गैरी से।
जी ठीक है ठीक है। अच्छा अनिला आप बताएंगे इसका ज़ौफ किस दर्जे का है?
وعلیکم استاذہ. اس کا ذوف جو ہے نا, اس میں جو ہے راوی کی جو جو ہے نا اس کے جو اس کا حافظہ ہے جو تھوڑا ذوف جو کم ہے, اس کی وجہ سے اس کا درجہ جو ہے وہ الحسن جو ضعیف حدیث ہے وہ الحسن کے درجے پہ پہنچے گی. کہ جب دو چار اور راوی ان کو مل کے اس کا سپورٹ کر دیں گے تو پھر, مگر اس کا جو درجہ ہے وہ ذوف میں کمزوری کا ہی ہے.
ہاں, ذوف میں کمزوری کا, لیکن کیا اگر اس کا راوی کاذب ہے, فاسق ہے, ایسا ہے تو کیا وہ بھی اسی میں آ جائے گی, شامل ہوگی یا نہیں؟ ہاں, شاباش شاباش. یعنی ایسا نہیں ہوگا کہ آپ کسی, یعنی ذوف کے بھی درجے ہیں نا, دیکھیں ضعیف حدیث کے بھی درجے ہیں, یہ یاد رکھیے گا. ضعیف حدیث کے درجے کس طرح سے ہیں؟ اب آپ دیکھ لیں کہ کوئی حدیث ضعیف تب بھی ہو سکتی ہے کہ اگر اس کا جو راوی ہے وہ جھوٹا ہے, اگر اس کا راوی جو ہے وہ فسق میں ہے, کوئی اس نے کوئی گناہ ایسے بڑے گناہ میں ہے, بدعتی بھی ہو سکتا ہے. ہم نے پڑھے ہیں نا اس کے اسباب, تو یہ چیزیں اس کو ذوف میں بہت زیادہ کر دیتی ہیں. اب یہاں پہ ذوف کو اتنا زیادہ بڑا ذوف نہیں ہونا چاہیے. یہاں پہ ذوف ہو سکتا ہے اس کا حافظہ تھوڑا سا کم ہو, یا ہو سکتا ہے مجہول ہو راوی, ان نون ہو, اس وجہ سے بھی ذوف ہو سکتا ہے. یہ ذرا کم درجے کا ذوف ہے, کہیں سے لنک مسنگ ہو, ساکت ہو کہیں سے, تو اس وجہ سے یہ ضعیف ہونی چاہیے. یہ نہیں ہے کہ وہ کوئی موضوع حدیث ہے اور آپ موضوع حدیث کو اٹھا کے لے آئیں, اور یا پھر آپ ایسی حدیث کو اٹھا کے لے آئیں جس کے اندر پتا چلے کہ اس کا جو راوی تھا وہ ایسے تھا جو کہ یعنی بہت جھوٹا تھا, کاذب تھا, اس کا پتا ہے کہ وہ کاذب ہے, اور پھر آپ اس حدیث کو لے آئیں, تو وہ نہیں ہونی چاہیے. وہ بھی مطلب حدیث ہوتی ہے جس کو منکر حدیث کہتے ہیں, جو بدتی سے ہو یا وہمی آدمی ہے تو منکر ہے, وہ تو پھر بہت زیادہ ذوف والی احادیث ہے نا, وہمی ہے, فاسق ہے, بدتی ہے, تو اس کو منکر کہتے ہیں. تو منکر بھی جانا چاہیے. یہ دیکھیں مسنگ لنکس ہو سکتے ہیں, چین میں لنک مسنگ ہے, یا اس کا ان نون ہے راوی, یا تھوڑی سی اس کی حافظہ کی کمزوری کا پتہ چلا ہے. ہو سکتا ہے صحیح الحفظ ہی ہو, وہ بھی صحیح ہے, مطلب لیکن وہ حدیث کے اندر ایسا نیا کوئی اتنی بڑی بات نہ ہو جو اس کے ذوف کا باعث بنے, یہ یاد رکھیے گا. ایسا نہیں ہے کہ ہم موضوع احادیث اٹھا کے لے آئیں یا کوئی اور ان کا ساتھ دوسری موضوع حدیث ہم نے کر لی اور اس کا سوچا کہ یہ کوئی باتیں حسن بھی غیر ہی بن گئی, تو ایسا نہیں ہونا چاہیے. ٹھیک ہے, یہ بات کو ذہن میں رکھیے گا. امید ہے کہ آپ لوگوں کو یہ بات سمجھ آ گئی ہوگی. سب ون ٹائپ کریں جن کو یہ بالکل کلیئر ہے, یہ والا سبق یہ سارا ضعیف تو ہوگی نا, ضعیف ہوگی, اسی لیے ہمیں باہر سے اور چیزیں چاہیے اور چینج چاہیے اسی حدیث کو سپورٹ کرنے کے لیے, اسی میں یہ غیر ہی ہے نا. اچھا ٹھیک ہے, الحمدللہ. جن کو نہیں سمجھ آئی, ابھی بھی کنفیوژن ہے, وہ پھر دوبارہ اس کو پڑھیں. میں اگلے ہفتے پھر سے آپ سے اس کا ٹیسٹ لوں گی خاص طور پہ. ٹھیک ہے, ٹیسٹ میں میں اس سے متعلق کوسچنز کروں گی. نہیں, وہ نہیں حسن نہیں, منکر جو ہے نا وہ پھر ذوف میں بہت زیادہ آگے بڑھ گئی نا. ذوف بھی مطلب ہلکی اس کا ہو, ہلکے درجے کا ذوف ہو, تو پھر اور چینج آ گئی, تو پھر آپ نے یہ نہیں کہ بالکل ہی کاذب کی حدیث لے کے آپ نے اور اس کی سپورٹ ڈھونڈنی شروع کر لی. ٹھیک ہے, چلے جی, اب ہم اپنے موضوع کی طرف آتے ہیں جو ہمارا کتاب الطہارا کا تھا. جی سر آ چکے ہیں کیا؟ آپ ان سے پوچھ لیں کہ اگر ان کو تھوڑی دیر ہے تو, ادروائز پھر کیونکہ لاسٹ ٹائم ہماری کلاس نہیں ہوئی تھی تو ہمیں زیادہ سبق ہمیں کور کرنا, اگر وہ مائک لینا چاہتے ہیں تو پھر جی آپ پوچھ لیں, ادروائز پھر ہم ان شاء اللہ تعالیٰ چلتے ہیں جو ہم نے سبق کیا تھا اس میں سے میں آپ سے سوال پوچھتی ہوں. آپ کتاب الطہارا میں آپ نے لاسٹ ٹائم کا سبق پڑھا تھا, سب لوگوں نے پڑھا ہے؟ ون ٹائپ کریں کہ جنہوں نے پڑھا, اور ٹو ٹائپ کریں جنہوں نے ابھی تک لاسٹ ٹائم کا سبق ریویو نہیں کیا. اچھا نہیں, آپ کو ریویو کرنا ہے کیونکہ اگر آپ نے نہیں کیا نا تو مشکل ہوگی آپ کو. لاسٹ ٹائم کا سبق بھی بہت امپورٹنٹ ہے. چلیں ہم دیکھ لیتے ہیں کہ آپ کو کتنا ابھی تک یاد ہے. نہیں, ہاف نہیں کرنا, فل ہی کرنا. جی تو پھر ہم چلیں پھر ان شاء اللہ تعالیٰ, اگر سر کو کہہ دیں کہ ہینڈ ریز کر لیں اگر وہ ریڈی ہوں تو. ٹھیک ہے ان شاء اللہ تعالیٰ, چلیں. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. मुझे ये तो नहीं याद रहेगा किसने रिव्यू किया और किसने नहीं किया, मैं रैंडमली जो भी जिस तरह से नाम आप लोगों के लिखे मैं उस तरह से मैं इंशाल्लाह आपसे पूछ लेती हूँ। अमरिंदर आप बताएंगे इस्तेतौबा, यहाँ पे आया है बाबुल इस्तेतौबा, तो इस्तेतौबा किसको कहते हैं? इस्तेतौबा आपका शायद फोन म्यूट है, हमें आपकी आवाज नहीं आ रही जी। चलें फिर तहसीन आप बताएंगे इस्ते तौबा का मतलब क्या है? इस ती तो
बहुम
असलाम रहमतुल्ला जी।
जी सदा इस्तेताबा यानी कि जिस्म की जो सफाई की बात है, जो जैसे कि तहारत के लिए हम करेंगे इस्तंजा जिसे कहा जाता है।
ठीक, यानी आप कहते हैं कि पाकिजगी हासिल करें, तैयब से है, तैयब ठीक है, तैयब से है तो तैयब पाक को कहते हैं, तो पाकिजगी हासिल करना। मैंने आपको बताया था बाबे इस्तेफाल आपने तो पढ़ा हुआ है ना ग्रामर, जो आपको याद हो, तो तलब करना मांगना कोई चीज ना उसमें आ जाता है, उसकी खासियत होती है, तो यानी पाकी हासिल करना। अच्छा जी समिया अख्तर आप बताएंगी कि जिस चीज पर आप सल्लल्लाहु अलैहि वसल्लम का हुक्म आ जाए उसके करने के बारे में, उसके बारे में हमारा क्या रिएक्शन होना चाहिए? हुक्म आ जाए जब
जहाँ हुक्म आ जाए वो फर्ज के दर्जे का होता है, काम जो होता है तो उसको करना लाजमी होता है, अगर नहीं करेंगे तो गुनाहगार होंगे।
शाबाश, वेरी गुड। अच्छा जी नफीसा आप बताइए कि बाथरूम में टॉयलेट्स किस तरफ बने होने चाहिए? बाथरूम में जो टॉयलेट
उसमें मशरिक या मगरिब की तरफ हमारा मुंह नहीं होना चाहिए ना, काबे की तरफ या इस तरह की पीठ नहीं होनी चाहिए या मुंह नहीं होना चाहिए।
अच्छा
तरीके से बैठना चाहिए,
मशरिक मगरिब की तरफ नहीं होना चाहिए, काबे की तरफ नहीं होना चाहिए, ये आपने कहा?
किबले की तरफ आ जाइए, मुंह नहीं करे और ना ही पीठ होनी चाहिए।
ठीक है, देखिए यहाँ पे, अच्छा अब आप सुनिए नफीसा, ये भी आप जवाब सुनिएगा जी। नाज़नीन आप बताइए, यहाँ पे लिखा है कि मशरिक या मगरिब की तरफ अपना मुंह कर लिया करो, उस वक्त अपना मुंह कर लिया करो, तो इसका क्या मतलब? वालेकुम अस्सलाम।
इसका मतलब यही है कि किबले की तरफ नहीं मुंह करना चाहिए और ना ही पीठ होनी चाहिए, मतलब उस डायरेक्शन में नहीं।
अच्छा, तो अगर मसलन मेरे घर से किबला जो है ना मशरिक की तरफ है, तो यहाँ पे लिखा मशरिक या मगरिब की तरफ उस वक्त अपना मुंह कर लिया करो, तो मैं मशरिक की तरफ फिर कर लूं? अगर मेरा घर ऐसे है इस जगह पे या दुनिया में कि जहां से ईस्ट की तरफ को किबला है, तो यहाँ पे है कि मशरिक की तरफ या मगरिब की तरफ अपना मुंह कर लिया करो, तो फिर मैं कर लूं?
आप कह रहे हैं कि पॉसिबल नहीं है हमारे लिए इस तरह से करना कि किबले की तरफ हमारा
नहीं, इसमें कहा गया ना कि मशरिक मगरिब की तरफ कर लिया करो। अब अगर मेरे घर से किबला है ही मशरिक की तरफ, तो मैं मशरिक की तरफ कर लूं फिर? अच्छा अब मैं किसी और से पूछती हूँ,
मतलब जैसा बाथरूम है वो उसी तरह से बना हुआ है ये?
नहीं नहीं नहीं, बना हुआ नहीं, मैं दुनिया में उस हिस्से में रहती हूँ कि जिस तरफ मशरिक की तरफ ही किबला है, तो मैं फिर क्या उस तरफ मुंह कर लूं? तो हदीस से क्या मतलब है फिर यहाँ पे? शाजिया नासिर आप बताएं। वालेकुम अस्सलाम
वरहमतुल्लाह वबरकातुहू। ये जो मशरिक और मगरिब का जो हां हुक्म है
शाबाश, वेरी गुड, बिल्कुल मदीना वाले लोगों के लिए कहा गया कि वो मशरिक और मगरिब की तरफ अपना मुंह कर लिया करें, इसलिए कि उनके लिए किबला मशरिक मगरिब में नहीं था। अगर हमारे लिए किबला मशरिक मगरिब में है तो हम नहीं मुंह करेंगे। अगर हम जिस दुनिया के पार्ट में रहते हैं, जिस अब हमारी तरफ साउथ ईस्ट में है मसलन, और मसलन और किसी जगह चला जाए वहां पे बिल्कुल ईस्ट में किबला पड़ता है, तो आप ये नहीं कहेंगे हदीस में लिखा हुआ है जी मशरिक और मगरिब की तरफ मुंह किया करें, तो मैं तो मशरिक मगरिब की तरफ ही मुंह करके रफा हाजत करूंगी। नहीं, वो वो उनको कहा दीने में रहने वाले हैं कि वो अपना मुंह उस तरफ कर ले करें, क्योंकि उनके लिए ईस्ट और वेस्ट में नहीं था किबला, उनके लिए दूसरी डायरेक्शन में था। ठीक है, अच्छा जी, शाबाश आसिया। अच्छा नाहिद सिद्दीकी, आप बताइए कि अगर आप सल्लल्लाहु अलैहि वसल्लम का हुक्म एक बात पे हो और अमल दूसरी बात, क्या करना है?
हमें इसके लिए देखना है कि हम दो तीन हदीसों को देखेंगे जिसमें जो ज्यादा उसमें हो वो करना चाहिए, जो जिसके लिए हुक्म हो वो तो करना जरूरी है, लेकिन अमल दूसरे में हो तो वो भी कर सकते हैं।
अच्छा, अब आप सुनिएगा, अब आप सुनिएगा सबाहत, आप इसका जवाब बताइए। एक चीज में सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है और एक में अमल है। जी जी बताइए।
और अमल है तो वो नहीं, तो हमें हुक्म वाला करना है।
जी, हमें सिर्फ हुक्म के ऊपर अमल करना है। याद रखिए, मसलन आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया रोजा इफ्तार करो, ठीक है, सौमे विसाल नहीं आप रख सकते कि आप कंटिन्यूएशन करें अपने रोजे की और अगले दिन भी रोजा कंटिन्यू करें, लेकिन अमल आप सल्लल्लाहु अलैहि वसल्लम का यह है, आपने सौमे विसाल रखा है तो हम क्या करेंगे, हम कहेंगे सुन्नत तो यही है सौमे विसाल रखना तो इसलिए हम भी वो कर लें। नहीं, हमने क्या देखना है, आप सल्लल्लाहु अलैहि वसल्लम का हुक्म किस चीज में है, समझ आई ना? अब इस चीज की तौजीह क्या देंगे? अच्छा ये राफिया आप बताएं, इससे मुतल्लिक ही बात हो गई ना, क्योंकि ये बातें फिर आपको समझ नहीं आएंगी, वरना कि यहाँ पे है हदीस नंबर 149 में है कि आप सल्लल्लाहु अलैहि वसल्लम को देखा हजरत अब्दुल्ला बिन उमर ने कि आप सल्लल्लाहु अलैहि वसल्लम बैतुल मकदस की तरफ मुंह करके दो ईंटों पे कजा हाजत के लिए बैठे थे। तो अब ये बताइए कि ये फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने तो इसका मना किया, तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम ऐसा कर रहे हैं तो इसकी हम क्या तौजीह देंगे, क्या रीजनिंग करेंगे इस बारे में?
वालेकुम
अस्सलाम
जी। इस हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बैतुल मुकद्दस की तरफ मुंह करके कज़ा हाजत किए थे, तो बस ये ख्याल रखना चाहिए कि इसका मुंह क़िबला की तरफ ना हो और पीठ ना हो।
बैतुल मुकद्दस की तरफ आपने किया तो इसका मतलब क्या हुआ? अच्छा आप बताइए, कौन बताएगा? जाहिदा बेजाद आप बताइएगा इसका जवाब।
जी अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
इसका रिव्यू नहीं किया, मैं समझी कि पिछले मंडे क्लास नहीं थी तो मैंने देखा ही नहीं कि ये।
अच्छा चलिए, कोई मसला नहीं, अब आप कर लीजिएगा इंशाल्लाह ताला। अच्छा जी और कौन बताएगा? ठहरे, तैयबा आप बताइए।
हाँ जी, सॉरी बता था।
वालेकुम अस्सलाम।
आपका जो सवाल मुझे समझ आया वो ये है कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो है जब वो कज़ा हाजत के लिए गए थे तो उनका मुंह जो है वो बैतुल मक़द्दस की तरफ।
जी जी,
कैसे समझेंगे?
जी जी जी,
तो उसमें ये है कि दो तीन तौजीहात देते हैं उलमा। एक उसमें ये है कि वो कहते हैं कि ये हुक्म जो है वो ना करने का ही सहरा के लिए है, और जहाँ बंद जगह होगी वहाँ पे हुक्म नहीं। उसी उन्होंने जो है इसकी तौजीह दी है कि ये मतलब हुक्म नहीं है, ये मुस्तहब अमल है, तुम कर लो तो अच्छी बात है। और तीसरी जो है उन्होंने ये कहा है कि ये अमल जो है ये पर खास है, बाकी उम्र के लिए नहीं। और जो इमाम शौकानी की इसमें जो है उनका उनका कहना यह है कि ये वाली जो है राय ये सबसे मजबूत नजर आती है।
जी सही सही, हाँ जी, चाहे वो किबले की तरफ मुंह की बात हो या बैतुल मक़द्दस की तरफ मुंह की बात हो, बात ये है सारी बातों की, एक बात जो अभी हमने इससे पहले बात की थी कि जब आप सल्लल्लाहु अलैहि वसल्लम का हमें कोई हुक्म आ जाता है, कोई ऑर्डर आ जाता है, हमने ये नहीं देखना कि ओ ये तो हज़रत अब्दुल्ला बिन उमर ने देखा था कि आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे बैठे थे तो हम भी ऐसे कर सकते हैं। नहीं, हमने देखना आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें हुक्म क्या दिया, हमने हुक्म पे अमल करना है, हम उसी के मुकल्लफ हैं, यानी हमसे पूछ उसी के बारे में होगी, हमसे ये नहीं पूछ होगी कि आप सल्लल्लाहु अलैहि वसल्लम ने क्यों किया था। नहीं, हमने क्या किया क्योंकि हमें आप सल्लल्लाहु अलैहि वसल्लम की वाजे जो हुक्म है उसको मानना जरूरी है, उसी के हम मुकल्लफ है। अब आप सल्लल्लाहु अलैहि वसल्लम ने क्यों ये किया इसकी हम क्या तौजीह देंगे, क्या रीजनिंग देंगे? तो हो सकता है अल्लाह ताला ने उस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम को इजाजत दी हो सकता है कि ये अगर बैतुल मक़द्दस की तरफ ना करें तो वो ज्यादा बेहतर है, अगर कर भी लें तो कोई हर्ज नहीं है, ये भी हो सकता है। یہ مطلب ڈفرینٹ توجیحات ہو سکتی ہیں, مگر اصل بات کیا ہے, ہم نے حکم کو ماننا ہے. یہ یاد رکھیں, جب بھی آپ کے سامنے نبی کریم صلی اللہ علیہ وسلم کا ایک فعل آ جائے گا اور ایک حکم آ جائے گا, تو آپ نے کیا کرنا ہے, آپ نے دیکھنا ہے حکم کیا ہے. مثلا آپ صلی اللہ علیہ وسلم نے جیسے فار ایگزامپل وتر پڑھنے کا بتایا کہ آخر میں وتر کرو, پڑھو نماز کے, لیکن آپ صلی اللہ علیہ وسلم نے اس کے بعد خود نفل بھی پڑھے, تو اب ہم نے کیا لینا ہے, ہم نے وہ چیز لینی ہے جو آپ صلی اللہ علیہ وسلم کا حکم ہے. ٹھیک ہے, اگر آپ کوئی چیز آپ کے عمل کے اوپر آپ دیکھ بھی لیں گے اگر آپ اس کو, تو ہم سے جو پوچھ ہونی ہے نا وہ پوچھ اس چیز کے اوپر نہیں ہونی کہ آپ صلی اللہ علیہ وسلم کا عمل کیا تھا. ٹھیک ہے, اچھا جی, آپ میں ہما غنی آپ بتائیں کہ اگر قبلہ رخ کوئی پیر کر کے لیٹتا ہے تو اس کے بارے میں کیا حکم ہے؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ.
اس کا کوئی حکم نہیں ہے کہ قبلہ رخ اگر جیسے آپ پاؤں کر لیتے ہیں یا, لیکن احتیاط لازمی ہے. اگر آپ اس میں کریں گے یا عمل احتیاط کریں گے, اس کا پوری کریں گے, تو اللہ تعالیٰ جو ہے اس کا ثواب پھر جو ہے دے گا, لیکن حکم نہیں ہے ایسا.
جی, ہم یہ کہہ سکتے ہیں کہ حکم تو نہیں ہے, ادب کے لحاظ سے اگر آپ کرنا چاہیں تو کر لیں, لیکن نہ کوئی سنت میں ایسا کہیں ہے مینشن واضح طور پہ کیا گیا. جیسے اب ہم احادیث پڑھ رہے ہیں تو دیکھیں رفع حاجت کے بارے میں واضح طور پہ حکم ہے, اس طرح سے کہیں پیروں کے بارے میں نہیں ہے حکم کہ جو ہے نا پیر آپ اس طرف کر سکتے ہیں یا نہیں, پیٹھ آپ اس طرف کر سکتے ہیں یا نہیں. جیسے بعض لوگ اس حد تک اس میں یعنی ایکسٹریم پہ چلے جاتے ہیں کہ جب وہ مکہ جاتے ہیں وہاں پہ حرم میں جاتے ہیں تو پیٹھ نہیں ہم نے اب حرم کی طرف کرنی, تو اب بیکورڈ وہ چلنا شروع ہو جاتے ہیں. اب بیکورڈ چل رہے ہیں, بھائی اس کی کہاں کوئی حدیث ہے یا کہاں وہ کوئی پتہ ہی نہیں کہ ہم نے بھائی پیٹھ نہیں کرنی. اسی طرح کوئی کہتے ہیں ہم نے پیر نہیں کرنے, تو اگر آپ نے کوئی پیر کر لیتا تو اس پہ بھی ہم یہ نہیں کہیں گے وہ تم گناہگار ہو گئے. ٹھیک ہے, اگر کوئی نہیں کرتا سنت سمجھ کے نہیں, اگر ویسے نہیں کرتا تو بھائی اچھی بات ہے, ایک ادب کی بات ہے نا. انسان جیسے اپنے پیرنٹس کی طرف پیر نہیں کرے تو ایک کوئی حکم نہیں ہے کہ ہاں نہیں کر سکتے, مگر ایز جسٹ ایک رسپیکٹ کے طور پہ تو چلے اچھی بات ہے, وہ کوئی ایسی بات نہیں ہے کہ نہ اس کے اندر کوئی گناہ کی بات ہے تو نہ اس کے اندر کوئی بہت ثواب کی بات ہے, نہ بس ایک احتیاط ہے, ایک احترام ہے. احترام تو جتنا بھی کریں اچھی بات ہے. ٹھیک ہے, اچھا جی, اب ہم اشرف فاطمہ آپ سے میں پوچھنا چاہ رہی ہوں کہ قبلہ رخ قضاء حاجت کے وقت قبلہ رخ منہ یا پیٹھ نہ کرنے کا حکم کیوں ہے؟
ادب اور احترام کی خاطر
استاد, ادب احترام کی خاطر, کیونکہ قبلے کا احترام لازم ہے, اس لیے صرف اور صرف رفع حاجت کے لیے کہا گیا, باقی چیزوں کو ہم نے ہمارے ایک طرح سے رواج یا ہماری وہ بن گئی ہیں, ادروائز ایسا نہیں ہے کوئی خاص اس کے بارے میں کہا گیا. اچھا, اب اگر ہم کسی پبلک باتھ روم میں جاتے ہیں, اول تو دیکھیں سبحان اللہ بعض لوگ ایسے بھی احتیاط کرنے والے ہیں کہ انہوں نے جب گھر لینا تھا تو انہوں نے یہ دیکھ کے گھر لیا کہ اس میں ٹوائلٹس کیسے بنے ہوئے. سبحان اللہ, ایسے بھی لوگ ہیں, مطلب مجھے خوشی ہوتی ہے جب ایسی بات کا مطلب کہ کتنے احتیاط کرنے والے بھی لوگ ہیں دنیا میں موجود, کیونکہ پھر بعد میں مشکل ہوتی ہے. بعض لوگوں کو پوچھتے ہیں اب ہم کیا کریں, اب ہمارے گھر میں تو ٹوائلٹس ایسے ہی بنے ہوئے ہیں, تو اب دل بھی نہیں چاہتا, اور یہ حدیث پڑھ کے نور المرجان میں تو اور بھی زیادہ وہ ہوتی ہے کہ ہم کیوں اس طرح سے مطلب کر رہے ہیں, ہم نہیں کر سکتے, ہمیں منع کیا گیا ہے. اور رسپیکٹ اسی میں ہے, بھلے بے شک یہ بات ہے کہ صحرا کے اندر آپ احتیاط کریں, لیکن جب آپ چار دیواری میں, یہ ایک توجیہ دی گئی ہے, ایک بات ہے, لیکن ادروائز اگر آپ عمومی طور پہ دیکھیں تو یہی ہے کہ آپ نہ منہ کریں اور نہ ہی پیٹھ کریں. تو اگر اب کسی کے گھر میں بنے ہوئے ہیں ایسے ٹوائلٹ, اب نہیں چینج ہو سکتے, اب وہ کیا کرے؟ فرزانہ چودھری آپ بتائیں گی اب کیا کریں, اس کا آپ کیا بتائیں گی آپ اس کو؟ جی ہمیں ابو ایوب انصاری والی حدیث سے, شاباش, ان کی حدیث سے ہمیں پتا چلتا ہے کہ جب وہ گئے ظاہر ہے وہاں پہ نہیں, وہ لوگ تو نہیں اس چیز کا احتیاط کرتے ہوں گے شام کے ملک گئے, جیسے اب ہم یہاں پہ ہیں, اب ان لوگوں نے تھوڑی اس طرح سے ٹوائلٹس بنائے ہوئے کہ ہمارا دیکھ کے بنائے ہوں, تو اب ہم غیر مسلم ملک میں, وہ غیر مسلم ملک میں گئے, تو وہاں پہ انہوں نے دیکھا قبلہ رخ بنے ہوئے. تو اب جب قضائے حاجت کے لیے جاتے تھے تو تب بھی اللہ تعالیٰ سے استغفار کرتے تھے کہ یہ ہے. تو ہمیں تھوڑا سا دل میں تو ضرور یہ ہونا چاہیے, اور اس بات کو یاد رکھیں آپ کہ یہ ایک پسندیدہ کوئی چیز نہیں ہے. آپ صلی اللہ علیہ وسلم کا حکم یہی ہے کہ ٹوائلٹ ایسے نہ ہو. وہ کہ جیسے میں نے آپ کو بتا دیا کہ ٹھیک ہے آپ جب چار دیواری میں ہیں تو منہ تو دیوار کی طرف ہی ہو جاتا ہے, اس کے کھلے میدان میں ہے تو جیسے ہمارے ملکوں میں ہوتا ہے بچوں کو کہیں پہ بھی بٹھا دیتے ہیں پیشاب کرنے, کہیں پہ بھی راستے میں چلتے ہوئے بھائی پیشاب آیا گاڑی کھڑی کی اور وہاں پہ, یہاں پہ تو نہیں ہوتا لیکن وہاں پہ تو ایسا ہوتا ہے, کامنلی ہے ایسا. تو اس میں بھی پھر احتیاط کریں بہت زیادہ, کیونکہ دیکھیں واضح حدیث پھر ہمیں کہاں یاد رہتا ہے, اس میں بھی ہمیں یاد نہیں رہتا پھر, کیونکہ ہم نے کبھی ذہن میں یہ سوچا ہی نہیں کہ یہ بھی کوئی غلط بات ہے. لیکن کوشش یہی ہونی چاہیے کہ جب ہم گھر خریدیں یا گھر بنوائیں تو ہم اس طرح کے ٹوائلٹس بنائیں. آپ نے کبھی اپنے ملک میں بھی کبھی کسی کو یہ مینشن کرتے دیکھا؟ میں نے تو نہیں کبھی دیکھا کہ کوئی گھر بناتے ہوئے یہ سوچ رہا ہو کہ ہم ٹوائلٹ کس طرح سے بنائیں, کس طرح سے کریں کہ اس طرف کو نہ پیٹھ ہو اور نہ منہ ہو, کیونکہ ظاہر ہے منہ بھی ہوگا تو وہ بھی صحیح بات نہیں ہے اس طرف کو پیشاب کرنا. تو اس لیے ان چیزوں کو یاد رکھنا چاہیے, اور یہ ادب کا یہی تقاضا ہے کہ پھر بھی اگر ہمارے گھر میں اس طرح سے بنے ہوئے ہیں, ہم کہیں پبلک ٹوائلٹ یوز کرتے ہیں تو پھر بھی ہم اس کے بعد استغفار کریں کہ اللہ ہمیں معاف کرے کہ ہم اس طرف کو منہ کر رہے ہیں. ٹھیک ہے, احتیاط یہی ہے. اچھا جی, اور کس کا نام رہ گیا ہے جن کو ابھی تک میں نے کوسچن نہیں پوچھا؟ اچھا جی, ارم خان آپ بتا دیں نیزہ کیوں لے کے جایا جاتا تھا آپ صلی اللہ علیہ وسلم کے ساتھ جب آپ صلی اللہ علیہ وسلم رفع حاجت کے لیے جاتے تھے؟
السلام علیکم استاذہ.
وعلیکم السلام.
یہ کہہ رہے ہیں کیڑے مکوڑے جیسے ہیں جانور وغیرہ ہیں تو ان کو ہٹانے میں ہیلپ ہو جیسے ان کو سے.
اچھا, وہ تو کوئی اور بھی چیز لے کے جا سکتے تھے. نیزہ خاص طور پہ کیوں آپ صلی اللہ علیہ وسلم کے ساتھ لے کے جایا جاتا تھا؟ کوئی اور بتائے گا اس کا جواب؟
آپ
جی, آپ شہناز شاہ آپ بتائیے.
جی السلام علیکم و رحمۃ اللہ وبرکاتہ. نیزہ اس لیے لے کے جاتے ہیں کہ زمین کو نرم کر دیتے, پھر فرماتے کیونکہ چھینٹوں سے بچنے کے لیے اس کے لیے حضرت انس رضی اللہ عنہ پانی بھی لاتے تھے.
شاباش, یعنی زمین کو نرم کرنے کے تھوڑا سا کھود لیتے تھے نا تو نرم ہو جاتی تھی تاکہ چھینٹے نہیں اڑے. آپ کو پتا ہے نا کہ چھینٹوں کا اڑنا کتنا بڑا ایک اس کی وبال ہے اگر پیشاب کے چھینٹے انسان کے اوپر پڑے. تو اس لیے اس چیز کو میں بہت احتیاط کی گئی ہے. اور اگر ہم بھی ٹوائلٹس یوز کرتے ہیں تو ایسے فلشز جہاں پہ ہوتے ہیں, ایسے ٹوائلٹس کموڈز ہوتے ہیں جس میں چھینٹے اڑنے کا وہ ہو, تو پھر وہ کوئی ایک صحیح چیز نہیں ہے. پھر انسان جیسے بھی احتیاط کرے لیکن اس میں بہت احتیاط ضروری ہے. اب اس سے اندازہ لگا لیں کہ زمین تک کو, حالانکہ یہ ایک دیکھیں ایک کام تو ہو گیا نا اضافی کام. اب ایک انسان ویسے ہی بیٹھ جائے اور ایک پیسے پہلے نیزے سے اس کو نرم کرے پھر ایک کام ہو گیا. تو اس کے یعنی ایکسٹرا ایفرٹ کی گئی تاکہ چھینٹوں سے پرہیز ہو جائے, اتنا زیادہ احتیاط کی گئی ہے. اچھا جی, شبنم خان آپ بتائیں گی کہ کون سے ایسے کام ہیں جس میں آپ صلی اللہ جی. اچھا جی ٹھیک ہے, انشاءاللہ آپ شبنم ایک سوال کا جواب دے دیں پھر آگے پھر انشاءاللہ تعالیٰ ہم ریویو سیشن اپنا مکمل کرتے ہیں کہ کون کون سے کام ہیں جس میں آپ صلی اللہ علیہ وسلم نے دائیں طرف سے کام کو کرنا پسند کیا. ویسے تو ہر کام میں پسند کرتے تھے لیکن خاص طور پہ جو کام مینشن کیے گئے کون کون سے ایسے کام ہیں؟
جیسے قبلہ وہ دائیں طرف سے سونا اور کنگھی کرنا اور طہارت جو ہے وہ
جی
کرنا,
وضو کرنا, کنگھی کرنا جی,
اور
جی جوتا پہننا, کنگھی کرنا اور وضو کرنا. یہ تین کام تو خاص طور پہ مینشن کیے جی. تین کام جو خاص طور پہ مینشن ہے نا وہ ہیں جوتا پہننے میں, کنگھی کرنے میں اور وضو کرنے میں. باقی تو سونے میں, کپڑے پہننے میں وہ تو ہے, لیکن اس حدیث میں خاص طور پہ تین کاموں کا جن کا ذکر ہے. کنگھی بھی کیسے کرنے, پہلے رائٹ طرف کے بال سنوار لیں. ٹھیک ہے, تو کتنی آسانی ہے نا اس میں الحمدللہ. آسانی ہے اور آسانی میں ہم نے کہیں نہ کہیں سے تو بال شروع کرنے ہی ہیں, یا کوئی نہ کوئی تو جوتا پہلے پہنیں گے. تو اس حدیث کی روشنی میں اگر ہم یہ کرتے ہیں تو انشاءاللہ تعالی ہمیں اجر ملے گا. جزاکم اللہ خیرا کثیرا. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.